الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. معزز خواتین و حضرات، آج بدھ کا دن ہے. بدھ کے دن ہمارے یہاں حضرت مجدد الافسانی رحمۃ اللہ علیہ کے مکتوبات شریف کا درس ہوتا ہے، اور حضرت کے مکتوبات شریف چل رہے ہیں. اس میں مکتوب نمبر 22 پہ پچھلی دفعہ اچھی خاصی بات ہوئی ہے، اس کا خلاصہ انشاءاللہ بیان کر رہے ہیں آج. حضرت امام ربانی مجدد الافسانی رحمہ اللہ زیر نظر مکتوب اقدس میں روح اور نفس کے باہمی تعلق کے بارے میں رقم تراز ہے کہ ذات باری تعالیٰ سبحانہ نے اپنی قدرت کاملہ سے نور اور ظلمت، مکانی اور لامکانی کو جمع کر دیا ہے. یعنی روح کو جو نور اور لامکانی ہے، نفس کے ساتھ جو کہ ظلمت اور مکانی ہے، آپس میں اس طرح ملا دیا ہے کہ نور کو ظلمت کا عاشق بنا دیا ہے. روح کو نفس، یعنی نفس کا عاشق بنا دیا. جو روح چونکہ نور ہے اور نفس ظلمت ہے، تو ہم کہہ سکتے ہیں کہ نور کو ظلمت کا عاشق بنا دیا ہے، اور نفس کو روح کا محبوب اور معشوق بنا کر باہمی اتصال و مجاورت کے ذریعے روح کی جلا اور چمک میں اضافہ کر دیا ہے. لطافت بے کثافت جلوہ پیدا کر نہیں سکتی. چمن زنگار ہے آئینہ بادی بہاری کا، جیسے کہ آئینہ ساز گردآلود آئینے میں صفائی و لطافت پیدا کرنے کے اس کو حالآلود کرتے ہیں، حتیٰ کہ ظلمت ترابیہ کے رگڑ سے شیشے کی صورت نورانی ظاہر ہو جاتی ہے. پر جب حکمت الہیہ کا تقاضا ہوا کہ روح انسانی کو اپنے قرب و ارتقاء کی منزلوں پر فائز کیا جائے، تو اس ذات حق تعالیٰ نے جسموں سے پہلے روح کو پیدا کر کے ان کو فوق العرش یعنی عالم امر میں قیام بخشا، ان کی توجہات کو عالم قدس مرتبہ وجوب کی جانب مبذول کر. لیکن چونکہ روحوں کو ذات کے مزید قرب و وصال کی تمنا تھی، اور کمال قرب و وصال کو اللہ تعالیٰ مجاہد اور ریاضت پر موقوف رکھا کر رکھا تھا، اور عالم قدس عالم امر مجاہدے کی مشقت اور گلفتوں سے پاک تھا، بنا بری اللہ تعالیٰ نے روح کو عالم امر کی نورانی ریاضتوں سے نکال کر عالم خلق میں انسانی بدنوں کی ظلمتوں میں داخل کر کے نفس کی مخالفت پر مامور کر دیا، حتیٰ کہ روح کو اپنے معشوق کی ظلمانی میں فنائیت اور استغراق کی وجہ سے اپنے شعود قدسی، اپنے نورانیت اور لامکانیت کو فراموش کر کے اصحاب یمین دائیں جانب والوں سے نکل کر اصحاب شمال بائیں جانب والوں میں شامل ہو گئی. یہ بہت ہی زیادہ فلسفیانہ قسم کا بیان کیا ہے، حالانکہ بات بڑی سمپل ہے، بہت زیادہ سمپل ہے. سمپل کیسے؟ اصل میں چیزیں اپنے ضد سے پہچانی جاتی ہیں. تو روح جو ہے وہ تو عمل نہیں کر سکتا. اب بھی روح جس وقت جسم سے نکل جاتا ہے تو عمل تو نہیں کر سکتا. عمل کا تعلق ہے جسم کے ساتھ، اور جسم کے ساتھ نفس بھی ہے. نتیجتاً جب تک نفس کے ساتھ روح نہ شامل ہو، اس وقت تک عمل مطلب یہ ہے کہ ہو نہیں سکتا. اللہ پاک نے قرآن پاک میں فرمایا ہے، وَنَفْسٍ وَمَا سَوَّاهَا، اللہ پاک نے سات قسمیں کھائی ہیں، اور اس میں سے ایک قسم یہ بھی ہے نفس کی. پھر فرمایا کہ فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا، بس اللہ پاک نے اس نفس کے اندر دونوں چیزیں رکھ دیں، اس کے فجور اور اس کے تقوی کو، دونوں چیزیں رکھ دیں. بس ہمیں چوائس مل گیا کہ ہم فجور کی طرف جائیں یا اس کی طرف جائیں، یعنی مطلب تقوی کی طرف. تقوی کیا چیز ہے؟ یہ نفس کی مخالفت ہے. تقوی کیا چیز ہے؟ نفس کی مخالفت ہے. اور فجور کیا ہے؟ نفس کی موافقت ہے. ہاں جی, بس اگر کوئی شخص ترقی کرنا چاہتا ہے, اللہ کے قریب ہونا چاہتا ہے, تو پھر کیا ہے, وہ نفس کا مقابلہ کرے اور نفس کی خواہش کو نہ پورا کرے, نفس ہمارے کی خواہش کو پورا نہ کرے اور اللہ کے حکم کو پورا کرے جو تقویٰ ہے. چونکہ یہ چیز نفس کے خلاف ہے تو اسی وجہ سے اس سے روحانیت بڑھے گی, روح کو آزادی ملے گی, روحانیت بڑھے گی. آج کل یہ بڑا مسئلہ ہے کہ روحانیت لوگوں نے عملیات وغیرہ کو سمجھا ہوا ہے, روحانی علوم کا ماہر, حالانکہ وہ تو عملیات کی چیز ہے, وہ تو اس کا روحانیت کیسے کیا تعلق ہے, وہ تو ہندو بھی کر سکتا ہے, وہ تو عیسائی بھی کر سکتا ہے, وہ تو مطلب یہ ہے کہ ہر قسم کا شخص فاسق فاجر بھی کر سکتا ہے, بلکہ ان کی یہ چیزیں زیادہ اسٹرانگ ہوتی ہیں. آئی تو یہ تو روحانیت نہیں ہے. روحانیت کیا ہے؟ روحانیت یہ ہے کہ روح کا جو تقاضے ہیں, یعنی مطلب یہ ہے کہ جو یعنی روح مطلب اللہ پاک کے حکم کو پورا کرنے میں, تقویٰ کی طرف جانے میں جو چیزیں ہیں, اس کی مخالفت کو ختم کر کے اس چیز کو آسان کیا جائے, تو یہ روحانیت ہے. جتنا بھی اس کی طرف کوئی جائے گا اس کی روحانیت بڑھے گی. یعنی گویا کہ وہ سمجھیے کہ وہ للہیت کی طرف جائے گا. گویا دو چیزیں, نفسانیت ہے اور للہیت ہے. نفسانیت سے جب انسان نکلے گا تو للہیت کی طرف جائے گا, وہ نفسانیت کی طرف جائے گا تو للہیت نہیں ہوگی. دیکھیں یہ چیزیں بالکل ایک دوسرے کے مخالف ہیں. یہ جو قرآن پاک میں ہیں, من اتخذ الہ ہوا, کون سے افریت من اتخذ الہ ہوا, کیا تم نے نہیں دیکھا جس نے اپنے نفس کو جو ہے اپنا خدا بنائے ہوئے, یعنی اپنی نفس کی بات ایسے مانتے ہیں جیسے کہ اللہ کی بات ماننی ہوتی. ہاں جی, تو جو بھی اس طرح کرتے ہیں وہ نفسانیت کو فروغ ملتا ہے, اور جو اس کے خلاف جاتا ہے اللہ پاک کی بات مانتے ہیں تو اس کو للہیت ملتی ہے. یہ بہت سارے لوگ غلط فہمی میں مبتلا ہے, وہ کہتے ہیں جی موسیقی روح کی غذا ہے, حالانکہ حدیث شریف میں آتا ہے کہ موسیقی جو ہے یہ دل میں نفاق کو بڑھاتا ہے, دل میں جو نفاق کے پودے کو ایسے پانی دیتا ہے جیسے کہ ہم پودوں کو پانی دیتے ہیں, یعنی مزید اس سے بڑھتا ہے. یہ ہم نے خود دیکھا ہے, اپنے آنکھوں سے دیکھا ہے, اپنے آنکھوں سے, مطلب اس میں کوئی اور کی ہمیں ضرورت نہیں ہے تبصرے کی, خود اپنے آنکھوں سے یہ چیز دیکھی. کیسے دیکھیے, ہم ہاسٹل میں تھے, ہاسٹل میں ایک نائٹ فری نائٹ کہلاتی, وہ لوگ لڑکے لارے مطلب کر لیتے ہیں, اس میں پھر ٹیچرز ان کو کچھ نہیں کہتے, وہ جو پروگرام کرنا چاہے تو کر لیتے ہیں, ظاہر ود ان سرٹن لمٹس, لیکن بہرحال ان کو کہ اس فری نائٹ مطلب ان کو آزادی ہوتی ہے کہ وہ اپنے طور پہ, تو وہ پھر ظاہر آج کل جن چیزوں کا رواج ہے اس کی طرف جاتے ہیں لوگ, تو وہ میوزیکل کنسرٹس وغیرہ یا کچھ اس قسم کے ڈرامے وغیرہ اس قسم کی چیزیں ارینج کر لیتے ہیں. تو ہم جس ہاسٹل میں تھے ان نے میوزیکل کنسرٹ کو ارینج کیا تھا, اس میں وہ آئے تھے, وہ آرٹ ٹیسٹ اور جو بھی اس قسم کے تھے وہ آئے ہوئے تھے, ایک پروفیسر صاحب وہ مطلب اس کا کر رہے تھے وہ اناؤنسمنٹ وغیرہ. تو ظاہر مطلب ہے کہ وہ شروع ہو گیا میوزک, جس وقت میوزک اپنے عروج پہ پہنچ گیا, ہاں جی, تو ہمارے پاس ہی بالکل چند قدم کے فاصلے پر اتنے بوڑھے بھی نہیں تھے لیکن نوجوانی سے بھی نکلے ہوئے تھے, پختہ عمر کے آدمی تھے, وہ کسی کا چچا تھے غالباً, ہاسٹل میں کوئی تھے تو اس کے چچا تھے, آئے ہوئے تھے مہمان کے طور پر, بس اسے نہیں رہا گیا اور وہ دوڑ کے اسٹیج پہ جا کر ناچنے لگا. ناچنے لگا اور اتنا ناچ رہا تھا ناچ رہا کہ اخیر میں وہ سفلی حرکتوں پہ آ گیا, حتیٰ کہ وہ ڈوم بھی شرما گئے, انہیں میوزک بند کر دیا اور بڑے زبردستی مطلب ان کو اسٹیج سے اتارا گیا. ابھی کیا چیز تھی, یعنی وہ گند جو اس کے اندر تھا دبا ہوا تھا, موسیقی نے اس کو ابھار دیا, اس پہ وہ کنٹرول نہیں کر سکا, نتیجتاً وہ اس چیز پر آ گیا جو کہ اس میں تھا. تو حدیث شریف بالکل صاف سامنے نہیں آ رہا. تو یہ لوگوں نے سمجھا کہ موسیقی روح کی غذا ہے. روح کی غذا نہیں, یہ نفس کی غذا ہے, نفس کی خواہش. آج کل اگر دیکھا جائے تو نفس کی, نفسانیت کی جو معراج ہے وہ تصویر میں ہے, تصویر میں. ہر انسان اپنا عاشق ہے نا, اپنے آپ کو جاتا ہے تو پھر اپنے تصویر کے پھر عاشق ہو جاتا ہے. مختلف قسم کی تصویر اپنے کھینچواتا ہے اور جہاں بھی جاتا ہے بس وہ ذرا, مطلب یہ ہے کہ وہ. آج کل تو کیمرے کی بھی ضرورت نہیں, آج کل موبائل پہ کیمرے موجود ہوتے ہیں. ہاں جی, اور وہ لوگ جو ہے نا بس وہ جگہ جگہ پر اپنی نمائش کا سامان کرتے رہتے ہیں. اور آج کل فیس بک وغیرہ بھی ہے, تو فیس بک پر جو ہے نا فوراً وہ مطلب آ جاتا ہے کہ اپڈیٹ, یہ فلاں ادھر چلا گیا, فلاں یہ ہو گیا, فلاں یہ ہو گیا. بھائی کیا ہو گیا؟ تو اپنی نمائش یعنی اپنے آپ کو ایکسپوز کرنے کی جو خواہش ہے, یہ نفس کی معراج, نفس کا معراج ہے. اور آج کل یہ پیک پر ہے دیکھا جائے. اور دوسری بات, میوزک بھی پیک پر ہے. کون سی چیز ہے جو آج کل میوزک سے خالی ہے؟ حتیٰ کہ جو دینی پروگرام ہے ان کے جو کلپس بنتے ہیں اس کے بیک گراؤنڈ میں بھی میوزک ہوتا ہے. آدمی حیران ہو جاتا ہے, اور ان لوگوں کے عقلوں پر آدمی حیران ہو جاتا ہے جو اس طرح کرتے ہیں کہ پتہ نہیں وہ کس طرح سوچتے ہیں. ہاں جی, تو مقصد یہ ہے کہ یوچنگ کے آج کل یہ چیزیں ہیں, تو اب ان چیزوں سے نکلنا روحانیت ہے, چونکہ یہ نفسانیت ہے. تو نفسانیت سے نکلنا کیا ہے؟ روحانیت ہے. روحانیت سے رہنا کیا ہے؟ نفسانیت ہے. تو یہاں پر یہ بات فرمائی گئی کہ مطلب جیسے آپ اپنے نفس سے نکلتے ہیں, یعنی گویا کہ اپنے نفس کی مخالفت کرتے ہیں, یہ تقویٰ ہے. تو تقویٰ ہی سے تو انسان اللہ کے قریب ہوتا ہے. الا ان اولیاء اللہ لا خوف علیہم ولا هم يحزنون الذین آمنوا وکانوا یتقون. آگاہ ہو جاؤ, جو اللہ کے دوست ہیں ان کو نہ خوف ہوگا نہ غمگین ہوں گے. ان کو نہ خوف ہوگا نہ وہ غمگین ہوں گے. وہ کیا ہوں گے؟ وہ انہوں نے وہ ایمان لا چکے ہیں, انہوں نے تقوی اختیار کیا ہوگا. میں اس لیے اکثر عرض کرتا رہتا ہوں اور بڑے دھڑلے کے ساتھ عرض کرتا رہتا ہوں کہ دیکھو نا, اس میں دو باتوں کے علاوہ تیسری بات نہیں ہے. اللہ کی دوستی کے لیے اعلان ہے, اعلان ہے یا نہیں ہے؟ ہاں جی, اعلان اللہ تعالیٰ فرماتے ہیں کہ میری دوستی کس طرح ملے گی؟ ایمان کے ساتھ تقویٰ سے ملے گی, اور کوئی چیز نہیں چاہیے. بس صرف یہی دو آپ حاصل کر لیں, بس آپ متقی. آپ بلکہ میں عرض کرتے رہتا ہوں کہ اللہ پاک نے تقویٰ کا دو قسم کا ذکر کیا ہے, نہیں اب ولایت کا دو قسم کا ذکر کیا ہے. ایک ذکر یہاں پر کیا ہے, اللہ ولی الذین آمنوا یخرجون من الظلمات الى النور. اللہ جو ہے نا وہ اپنے دوستوں کا ولی ہے جو اور ان کو ظلمات سے نور کی طرف نکالتا ہے. تو یہاں ولی کے ساتھ تقویٰ کا ذکر نہیں ہے, یعنی یہاں پر ویسے سادہ ہاں مطلب ذکر. کیوں؟ یخرجو من الظلمات الى النور. ابھی اس میں ظلمات ہیں نا, یعنی مطلب ہے کہ ظلمات سے ان کو نور کی طرف نکالتا ہے. اور دوسری جگہ جو ذکر کیا ولایت کا, وہ کیا کہ الا ان اولیاء اللہ خوفنا علیہم ولا هم يحزنون الذین آمنوا وکانوا یتقون. یہاں ظلمات کا ذکر نہیں ہے. ہاں جی, تو اس کا مطلب یہ ہے وہ ولایت عامہ ہے, یعنی عام لوگوں کی ولایت, کیونکہ جتنے بھی مومن ہیں اللہ کے ولی ہیں, اس میں کوئی شک نہیں, کیونکہ ایمان بہت بڑی دولت ہے, بہت بڑی دولت ہے. فاسق سے فاجر آدمی کو بھی ولی اللہ آپ کہہ سکتے ہیں اس ڈیفینیشن کے لحاظ سے کہ وہ اللہ کا دوست ہے کیونکہ ایمان والا ہے. اس سے ہمیں پتہ چلتا ہے کہ جو لوگ محض مسلمانوں کی گناہوں کو دیکھ کر ان کو کافروں سے کم سمجھتے ہیں نا, وہ کتنے غلطی پر ہے. کتنی غلطی بات ہے. وہی دفعہ جرمنی میں میں تھا تو پاکستانی ساتھی ہمارے جو تھے, تو ظاہر ہے ترکوں کے ساتھ کچھ انبن ہو چکی ہوگی. تو میں نے ترک, ہم ترک کے ساتھ محبت کرتے ہیں, صحیح بات ہے, اور وہ بھی ہمارے ساتھ محبت کرتے ہیں, تو میں نے ترکوں کے حق میں کوئی بات کی. تو مجھے کہتے ہیں ابھی آپ نہیں آئے ہوئے نا, بہت جلدی آپ کو پتہ چل جائے گا یہ کیس. مجھے وہ بات اچھی نہیں لگی. میں نے کہا زیادہ سے زیادہ آپ ان ترکوں کو گناہ گار ثابت کر لیں گے, اس سے زیادہ تو نہیں کر سکتے. کافر تو نہیں ہے نا, گناہ گار ہوں گے بس, اس سے زیادہ نہیں. تو پورے جرمنی کے سارے کافروں کو لے آؤ ایک طرف, اور ایک گناہ گار سے گناہ گار ترک کو لے آؤ. اللہ کے نزدیک یہ ایک گناہ گار مسلمان پر باری ہے. میں نے کہا آپ ایمان کو کیا سمجھتے ہیں, ایمان کیا چیز ہے؟ ایمان بہت بڑی دولت ہے. یعنی آپ کہہ سکتے ہیں اس کو آسان زبان میں کہ زیرو اور ون کا جو ریشو ہے وہ ایمان والا ہے. زیرو ون کا جو ریشو ہے وہ کیا ہے؟ ایمان والا ہے. اور ایک کا جو عرب کے ساتھ اور کرب کے ساتھ ریشو ہے وہ یہ اعمال والا ہے. تو ایک سے لے کے کرب تک اور عرب تک, جتنے بھی آپ جا سکتے ہیں, ٹریلین تک چلے جاؤ, وہ کچھ محدود فگر ہے. لیکن ایک اور صفر کا جو فگر ہے وہ لامحدود ہے. اور لامحدود کو سمجھنے کے لیے میں عرض کرتا ہوں کہ جنت اور دوزخ یہ بنے ہوئے ہیں, اور مسلمان جنت میں جائیں گے اور کافر دوزخ میں جائیں گے, موٹی بات. لیکن جو گناہگار مسلمان ہیں وہ کچھ عرصے کے بعد جائیں گے, کچھ عرصے کے بعد جائیں گے. کتنا یہ اللہ کو پتہ ہے, ان کے اللہ پاک کے فیصلے کے مطابق وہ کتنے عرصے کے بعد جائیں گے, لیکن جائیں گے. جب ایک دفعہ چلے جائیں گے پھر اس دفعہ وہاں سے نہیں نکالے جائیں گے, فار ایور. اور دوزخی جو ہے فار ایور جنت میں نہیں جائیں گے, وہ دوزخ میں. بس یہ فرق ہے کہ دوزخی جو ہے فار ایور جہنمی ہے, جو کافر ہے وہ فار ایور جہنمی ہے, اور مسلمان جب ایک دفعہ جنت میں جائیں گے پھر فار ایور جنتی ہیں. ہاں لمیٹڈ جو وقت ہوگا, جتنا بھی ہے وہ اللہ عالم, یہ تو اللہ کو پتہ ہے. جتنا جس کی قسمت میں ہوگا وہ مال کے مطابق, اتنا عرصہ وہ جہنم میں رہے گا, پھر اس کے بعد وہ جنت چلے گا, پھر ہمیشہ کے لیے ادھر ہوگا. یہ فرق جو بہت بڑا فرق ہے, یعنی وہ لمیٹڈ ہے, جو مطلب یہ ہے کہ وہ لمیٹڈ ہے, اور یہ دوسرا ان لمیٹڈ ہے. تو یہ دوسرا, یہ ان لمیٹڈ فرق کس بنیاد پر ہے؟ یہ صرف ایمان کی بنیاد پر. ہاں جی, کہ ایمان اتنے بڑے, تو اللہ ولی الذین آمنوا کو ہم اس طرح سمجھیں گے, مطلب اللہ پاک مومنوں کا ولی ہے. یخرجو من الظلمات الی النور, ان کو ظلمات سے نور کی طرف لے جاتا ہے, نکالتا ہے. ہاں جی, اور جو کافر ہے وہ ان کا کیا ہے؟ اولیاء الطاغوت. یخرجو من النور الی الظلمات. تو اس کا مطلب یہ ہے کہ ہم لوگ اب, یعنی یوں کہہ سکتے ہیں کہ تقوی اگر ہم نے حاصل کیا, اور تقوی کے کوئی کس چیز کا نام ہے؟ میں نے عرض کیا نفس کی مخالفت کا. اب اللہ پاک نے جو روح کو, اب بات اس کس سے چلی تھی, اللہ پاک نے جو روح کو نفس کے ساتھ ملا دیا, اس کے اندر یہ حکمت کہ اللہ پاک نے روح کو نفس کے ساتھ ملا دیا تاکہ ان کو یہ چیز دے دیں. اتنی بڑی دولت دیکھو نا, اللہ پاک نے جو فرمایا وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً, تو فرشتوں کو بات سمجھ نہیں آئی, فرشتوں کو بات سمجھ میں نہیں آئی, تو ان کو اشکال ہو گیا. تو اللہ پاک نے ان کے اشکال کے دو جواب دیے, ایک حاکمانہ اور دوسرا حکیمانہ. حاکمانہ تو یہ فرمایا کہ تم وہ نہیں جانتے جو میں جانتا ہوں, نیالو مالا تعلم. ہاں اچھا, جو میں جانتا ہوں تم نہیں جانتے, بس ان کا سرنڈر کر لیا, ٹھیک ہے بس صحیح ہے. فرشتہ تو پھر ریزنگ تو نہیں کرتے, بس انہوں نے فوراً سرنڈر کر لیا. پھر سرنڈر کرنے کے بعد پھر حکیمانہ جواب دیا, وہ علم آدم الاسماء کلہا, فقال انبئوني باسماء هؤلاء ان کنتم صادقین. ہاں तो फिर जो है मतलब फिर वो उन इम्तिहान हो गया, यानी आदम अलैहिस्सलाम के सामने भी वो चीज़ रखी गई, फरिश्तों के सामने भी रखी गई। आदम अलैहिस्सलाम के अंदर वो सलाहियत थी इंसान होने के नाते से, तो उन जवाब वो जवाब दे दिया, फरिश्तों के अंदर वो चीज़ रखी नहीं गई थी, लिहाजा वो मतलब वो जवाब नहीं दे सके। तो फिर अल्लाह पाक ने फरमाया कि मैं नहीं कहा था आज कि मैं जो जानता हूँ तुम नहीं जानते। तो उन्होंने फरमाया सुभानक ला इल्मा इल्ला मा 'अल्लमता इन्नका अंतल अलीमुल हकीम। तो इसका मतलब ये हुआ कि इंसान को जो ये मर्तबा मिला है असल में इसी नफ्स की वजह से मिला है। ये नफ्स दरमियान में न होता तो क्या मुकाबला होता। अब जैसे मिसाल के तौर पर एक अंधा आदमी कह दे कि मैं बदनजरी नहीं करता तो उसको कितना सवाब मिलेगा, उसको कितना सवाब मिलेगा, बदनजरी कर ही नहीं सकता। बदनजरी तो जो कर सके और नहीं करता उसको अजर मिलता है। दर जवानी तोबा करदन शेवाई पैगंबरिस वक्त पीरी गुर गजाल मीशवत परहेजगार। जवानी के अंदर तोबा करना है पैगंबर का शेवा है, बड़ापे में तो जो होते हैं बेड़िया होते हैं वो परहेजगार हो जाते हैं। हाँ जी, तो उसका मतलब यह है कि असल में ये वो गुनाह करने की सलाहियत और फिर गुनाह न करना। हाँ जी, फोर्स की डिफिनेशन क्या है साइंटिफिकली, फोर्स की डिफिनेशन क्या है मेरे सामने? सिर्फ एक्सलरेशन नहीं, हाँ मतलब रिस्ट को मोशन में लाना, एक्सलरेट करना और चली हुई चीज को रोकना, ये भी फोर्स है ना भाई। जो आदमी साइकिल को रोकता है वो ज्यादा ताकतवर है, जो मोटरसाइकिल को रोकते हैं वो ज्यादा ताकतवर है, जो मोटरसाइकिल को जो गाड़ी को रोकते हैं उससे ज्यादा ताकतवर है, जो ट्रक को रोके तो उससे भी ज्यादा ताकतवर होगा, ठीक है ना। तो इसका मतलब है कि फोर्स जो है उसकी डिफिनेशन ये है कि वो जो हो रहा है उसको चेंज करे, ठीक है ना, पॉजिटिव चेंज कर ले या नेगेटिव चेंज कर ले। क्योंकि लाफ इनर्शिया तो यही है कि वो तो कहते हैं चेंज नहीं होगा, खुद बहुत चेंज नहीं होगा चेंज होगा तो फोर्स से चेंज होगा। तो अब ये मतलब है कि ये जो फोर्स है वो कोई रेजिस्टेंस होगी तो फोर्स होगा ना, फोर्स को आप मतलब डिफाइन कर सकेंगे ना। तो बस यही है कि रेजिस्टेंस नफ्स है, अल्लाह के हुक्म को पूरा करने में रेजिस्टेंस क्या है, वो नफ्स है, नफ्स अमारा। हाँ जी, वो जो है ना मतलब जिस वक्त आप उसकी मुखालिफत करते हैं और उसको ना होने दे जो नफ्स चाहता है तो बस वो फिर माशाल्लाह तक़वा है। तो इस वजह से तो मैंने अर्ज़ किया ना कि ये बहुत यानी वो अंदाज में, ये हज़रत मुजल साहब की बातें नहीं है जो मैंने अभी सुनाई है, ये शारिख की बात है। ऐसा ना हो कि मैं हज़रत मुजल साहब की मुखालिफत की तरफ, भाई वो तो इसकी मुखालिफत कर रहे हैं, उसकी मुखालिफत नहीं कर रहा, ये शारिख की बात है। मतलब उन्होंने बहुत ज़्यादा मतलब ये कि उसको फ़िलासफिकल अंदाज में बयान किया, हालांकि बात इतनी है कि नफ्स की जो मुखालिफत है उसी पर तरक्की है, उसी से आगे बढ़ना है। तो अगर ये ना होता तो आगे बढ़ने का तो हिकमत, अल्लाह पाक को अपनी हिकमत मालूम थी, फरिश्तों को पता नहीं था लिहाजा वो चीज़ जो है ना वो सामने मतलब आ जाती है इससे। अच्छा ये हो गया, चुनांचे अगर रूह इसी माशूक की जुल्मानी के इस्तग़राक में बाकी रहकर फनायत मुतलका तक ना पहुंची तो इसके लिए यकीन हलाकत और बर्बादी है, क्योंकि अपने वतन असली से दूर रहकर अपने इस्तेदार और सलाहियत के जोहर को ज़ाया कर रही है। इसी ज़रूरत की तकमील के लिए अल्लाह ताला ने दुनिया में अंबिया और औलिया को अपनी तरफ दावत देने का फरीज़ा सौंपा और लोगों को उनके वतन असली की याद दिलाने का हुक्म दिया। हज़रत मौला रूह रहमतुल्लाह फरमाते हैं, हर कसे के दूर मानद अज असल ख्वाहिश बाज जो है रोज़गार वसल ख्वाहिश। चुनाचे अहले सआदत की रूहें अंबिया औलिया की दावत पर अपने वतन असली की तरफ उरूज कर जाती हैं और सालिहीन मुकर्रबीन का मुकाम हासिल कर लेती हैं, और अहले शकावत की रूहें दावत से अगराज व इनकार करके अपने माशू की जुल्मानी या नफ्स की कैद में रहकर फासिक व फाजिर और आसी व काफिर का खिताब पाती हैं। अल्लाह अकबर। असल में देखे मैं आपको एक बात बताऊँ, जिन चीज़ों को हम दीन के लिए चाहते ना تو بعض اوقات وہ دنیا کے لیے بھی وہ چیزیں چاہیے ہوتی ہیں. وہی چیز مثلا صبر, دین کے لیے صبر کی ضرورت ہے نا, تو کیا دنیا کے لیے صبر کی ضرورت نہیں ہے؟ دنیا کے لیے بھی صبر کی ضرورت ہے, دین کے لیے شکر کی ضرورت ہے, دنیا کے لیے بھی شکر کی ضرورت ہے. اس طرح مطلب یہ ہے کہ جو اب اس میں بات یہ ہے کہ بعض لوگوں میں صلاحیت ہوتی ہے لیکن وہ صلاحیت اس کی دنیا کے لیے استعمال ہو جاتی ہے, تو دنیا میں بڑے نامور ہوتے ہیں. مطلب وہ بڑے دنیا میں نامور ہو جاتے ہیں, مطلب چونکہ وہ چیز دنیا کے لیے استعمال ہو جاتی ہے, دنیا تو چمک اٹھتی ہے ان کی, تو بڑے کام کے لوگ سمجھ جاتے ہیں. اب اگر وہ یہی صلاحیت دین کے لیے استعمال کرتے تو بڑی بات تھی, ان کا مقام بہت اونچا ہوتا. حضرت جنید بغدادی رحمۃ اللہ علیہ ایک دفعہ اپنے مریدوں کے ساتھ جا رہے تھے, تو ایک ڈاکو تھے جس پہ کئی دفعہ حکومت نے مطلب ان کو پکڑ لیا, تو سزا کے طور پر ہاتھ کاٹا گیا, پھر پیر کاٹا گیا, پھر اور مطلب حتیٰ کہ اس کو اصولی پہ لٹکا دیا, اس کی لاش لٹک رہی تھی. تو مجاہد صاحب آگے بڑھے, ان کے پیر کو بوسا دے دیا. مریدانوں کے حضرت آپ نے کیا کیا, سمجھ نہیں آئی, اعتراض نہیں کہہ رہے لیکن سمجھ نہیں آئی کہ آپ نے ایسا کیوں کیا, تو بہت بڑا ڈاکو تھا یعنی, تو آپ نے اس کے ساتھ ایسے محبت کا اظہار کیا. لیکن نہیں, میں نے اس کے ساتھ نہیں کیا, میں نے اس صلاحیت کو کے ساتھ کیا کہ وہ ثابت قدمی جو اس میں تھی, اگر یہ دین کے لیے استعمال ہو جاتی پھر کیا ہو جاتا, اس کو حکومت نہیں موڑ سکا آپ نے, اس سے اس پہ ڈٹا رہا. تو جو استقامت اس میں تھی اس سے وہ پتہ نہیں کچھ سے کچھ بن جاتا. اور اللہ پاک نے قرآن پاک میں فرمایا ہے ان الذین قالوا ربنا اللہ ثم استقاموا, یہاں صرف دو لفظ ہیں, یہاں پر بھی جنہوں نے کہا رب ہمارے اللہ ہیں اور پھر اس پر ڈٹے رہے, موت تک ڈٹے رہے, قولن فعلن, تو پھر کیا ہے, پھر اللہ پاک نے ان کے لیے بڑے مرتبہ بیان کیے. تو اس کا مطلب یہ ہوا کہ انسان کے اندر جو صلاحیت اللہ نے رکھی ہوتی ہے وہ صلاحیت استعمال کرنے کے لیے انبیاء کرام تشریف لاتے ہیں, بتاتے ہیں کہ اس کا یہ کرو, اس کا یہ کرو, اس کا یہ کرو, اس کا یہ کرو. ہاں جی, تو اگر جو لوگ ان کی بات مان لیتے ہیں تو بن جاتے, اور جو نہیں مانتے تو کافر اور مشرق اور مختلف بن جاتے. روح نے بدن انسانی میں داخل ہونے کے بعد معشوق ظلمانی یہ نفس میں فنا ہو کر اپنے وطن اصلی لا مکان کو فراموش کر دیا تھا. ذکر لطائف اور شیخ کامل کی توجہات کی وجہ سے جب روح انسانی بیدار ہو کر عالم قدس کے جانب پرواز کرتی ہے تو نفس کو بھی اپنے ساتھ عروج کراتی ہے, وہ سیر عروج کے ذریعے نفس کو مطمئنہ بنا دیتی ہے. چنانچہ نفس مزکہ متحر ہو کر نزول کرتا ہے اور روح مزید کمالات قرب حاصل کرنے کے لیے عروج کرتی ہے. اس طرح دونوں اپنے اپنے مقامات اصلی و کمالات علیہ پر پہنچ کر عروج و نزول نفسی جسد و روحی سے مشرف ہو کر فنا و بقائے نفسی و روحی ارشاد کام ہو جاتے ہیں. یہاں پر ذرا پھر کچھ تفصیل ہے. ہاں جی, یہاں پر انہوں نے گویا کہ عروج میں ہی نزول کو قرار دیا, اور ابھی معشوق والی بات جو تھی معشوق کی ظلمانی ابھی بات کی ہے نا, اس کو فراموش کر دیا, حالانکہ فراموش نہیں کرنا چاہیے تھا. عروج ہے روحانی, مطلب روحانی طور پر عروج ہوتا ہے. ہاں جی, تو آپ نے مطلب گویا کہ روح چونکہ عاشق ہے اللہ تعالیٰ کا, تو اس وجہ سے جتنا آپ اللہ کو یاد کریں گے تو روح اللہ کی طرف بڑھے گا, اللہ اسی کو عروج کہتے ہیں, یعنی توجہ الی اللہ بڑھے گی, یاداش اس کو کہتے ہیں نا یاداش, تو یاداش کی کیفیت بڑھے گی, نتیجتاً اللہ یاد رہے گا, اللہ یاد رہے گا. اب مجھے بتاؤ کہ اللہ یاد رہے اور اللہ کا حکم یاد نہ رہے, مفتی صاحب یہ ہو سکتا ہے کہ اللہ تو یاد رہے اور اللہ کا حکم یاد نہ رہے, یہ کیسے ہو سکتا ہے؟ تو اللہ کا حکم کی مخالفت کیا چیز کر رہے, روح کر رہے, وہ تو نفس کر رہے نا, تو یہاں پر کس چیز کی مخالفت کرنی پڑے گی؟ نفس کی مخالفت کرنی پڑے گی. تو نفس کی مخالفت کون سی طریقے سے دور ہوتی ہے؟ سلوک سے دور ہوتی ہے نا, बात समझ में आ रही है? बिल्कुल दो दो चार की तरह बातें हैं, मतलब ये कोई ऐसी बातें नहीं है कि मतलब किसी, तो बगैर सलूक तवे किए हुए इस उरूज से नुजूल पे नहीं आ सकते, बगैर सलूक तवे किए उरूज से नुजूल पे नहीं आ सकते। उरूज उसमें कौन सी चीज़ पैदा करती है? वो जज्बा पैदा करती है अल्लाह के लिए काम करने की, लिल्लाहियत, जिसका मैंने पहले जिक्र किया बड़े तफसीली, लिल्लाहियत पैदा की जाती है। अब जब लिल्लाहियत पैदा होती है तो उसका तकाजा यह है कि अब्दियत आ जाए, बंदगी आ जाए, यानी बात माने। तो बात कौन सी माने? अहकाम है ना, अवामिर नवाही है, तो उन अहकाम को मानने के लिए मुखालफत कौन सी चीज़ कर रही है? वो नफ्स कर रही है ना, तो उस नफ्स का टेट दबाना पड़ेगा ना, उसकी मुखालफत करनी पड़ेगी ना, उस मुखालफत को मतलब ये सलूक तय करना कहते हैं, सलूक तय करना कहते हैं। उसी जरिए से इंसान उरूज से नुजूल पे आ जाता है, बंदगी पे आ जाता है। नुजूल क्या है? बंदगी है। नुजूल क्या है? बंदगी है। अस्सलातु मेराजुल मोमिनीन, नमाज क्या चीज है? बंदगी है ना, तो वो मेराज है, उसी से इंसान तरक्की करता है। तो इसका मतलब ये कि ये जो इंसान जो वो करता है, मेरे ख्याल में आपने इसी में है उसका, कौन से में? या इसके बाद में आ रहा है वो? अच्छा ठीक है। तो ये मतलब ये है कि बहरहाल ये बात तो मेरे ख्याल में समझ गए ना, इसमें कोई अचंभी की बात तो नहीं रही इंशाल्लाह। रूह के बदन में इस्तिगराक की दो किस्में हैं, जिसो जरूर जरूर अमला अमाल में, हाँ अमाल में रह जाते हैं। यही तो बात है ना, यही तो मैं बात कर रहा हूँ, यही तो मैं बात कर रहा हूँ। देखे मैं आपको एक बात बताऊँ, जिक्र जिक्र अच्छी तरह याद रखिए, जब इंसान जिक्र करते हैं, जिक्र के अंदर दो चीज़ें हैं। एक जिक्र का असर यह है कि इंसान अल्लाह को याद करता है, और एक जिक्र से जो खुशी हासिल होती है उसको हासिल करते हैं, ठीक है ना। अब अगर कोई खुशी पे आ गया और अल्लाह उसको याद नहीं हुआ तो बस उसी में रह गया बेचारा, नफ्स ने उसको पकड़ लिया ना, वो भी तो नफ्स की चीज़ है ना, नफ्स ने उसको पकड़ लिया। तो ये चीज़ है, हज़रत तानवी रहमतुल्लाह अलैह को अल्लाह ताला जर दे, उन्हें कई तरीक़ों से इस्लाह किया ना, मतलब किसी ने हज़रत कहा हज़रत कुछ बताइए, कुछ इत्मीनान हो जाए, फरमाए कुफर की बात मुझसे मांगते हो, इस ज़िंदगी में तो इत्मीनान कुफर है, यानी आखिर वक्त आपको काम करना पड़ेगा, आज मतलब आखिर वक्त तक काम करना पड़ेगा। इत्मीनान अगर हो गया तो फिर क्या चीज़ है, जहाँ इत्मीनान हो गया वहीं रुक गए, हज़रत मुझे सब भी फरमाते हैं, जहाँ इत्मीनान हो गया वहीं रुक गए, मतलब वहीं से आपका तरक्की रुक गई। तो मुसलसल अमल है, मुसलसल अमल है, मुसलसल अमल है। और वो अमल कौन सा है? अल्लाह की बात मानना और नफ्स की बात ना मानना, नफ्स के मुकाबले में अल्लाह ताला की बात को, हाँ तो वो सारा के सारा अमल है ना, अवामिर नवाही है। अब मिसाल के तौर पर देखें, सुबह उठते हैं, शुरू इस नमाज से होती है, अब नफ्स का तकाजा क्या होता है? उठने का होता है, लेटने का होता है, अल्लाह का हुक्म क्या होता है? बल्कि फजर के नमाज के अजान में अल्लाह पाक ने वो चीज़ रखवा दी है, अस्सलात तो खैर मिन नौम, ताकि हमारे कान में आवाज पड़ जाए कि इस वक्त क्या है, उस वक्त नींद नहीं अच्छी, इस वक्त नमाज अच्छी है, अस्सलात तो खैर मिन नौम। तो उसके लिए फिर आपको उठना पड़ेगा, और उसके लिए बाकायदा क्या हदीस शरीफ में आते हैं ना कि वो क्या करे कि वो शैतान का वो जो है ना वो टूट जाए। हाँ जी, तो मतलब ये है कि ज़ाहिर उठना पड़ेगा, और मतलब फौरन जो है ना वो काम करने पड़े, ताकि जो है शैतान, वरना फिर ये है कि गिरह बांधता जाएगा वो। हाँ जी, तो ये पहले हम स्टार्ट हमारे इसी से हो जाता है, फिर इसके बाद तो पूरे दिन दुनिया मतलब फिर दिन जो है ना सारा हमारा सिलसिला चलता रहता है, मुख्तलिफ आँख बाहर जाते हैं तो आँख का, कान का, ज़ुबान का, पता नहीं किन किन चीज़ों के मसाइल होते हैं। और इसमें हर चीज़ में अहकाम आते हैं, क्या करना है और क्या नहीं करना, क्या करना है और क्या नहीं करना, क्या नहीं करना, मतलब इबादात में है, मामलात में है, मुआशरत में, अखलाक में है, ये पूरे का पूरा दीन है। अब इस दीन पर चलने के लिए नफ्स की मुखालफत तो लाजमी है। हाँ जी, तो नफ्स की मुखालफत को हम लोग अपना उड़ना बिछौना बना लें, इतना उड़ना बिछौना कि वो नफ्स की मुखालफत मुखालफत ना रहे बल्कि मुआफ़िकत बन जाए। यानी मतलब है कि नफ्स को जो हम कहें वो करना लगे बगैर किसी तकलीफ़ के, इसको नफ्स मुतमैन कहते हैं। आज तो वहाँ में नसीब हो जाए, ऐसे लोगों के लिए फिर क्या फरमाते, या ये तो नफ्स मुतमैन इरजे इला रब्बिक राधियतम मर्दिया वत खुलीफ इबादी वत खुलीफ जन्नती। ये बात तो रूह के बदन में इस्तिगराक की दो किस्में, अगर रूह अपने वतन असली का मुकम्मल तौर पर फरामोश कर दो, कुछ भी याद न रखे, तो ऐसे लोग को ताइफा नासियान कहते हैं, यानी भूलने वाले। और अगर रूह अपने अपने वतन असली को बिल्कुल फरामोश न करे तो उनको ताइफा साबिकान कहते हैं। याद होगा तो हमारे हकीकत जज्ब सलूक में ये साबिकीन का बार बार जिक्र आता है। आज तो ये वही है और नासिन का भी जिक्र आता है। अब ज़रा आता है बात अवलिया मुस्तहलिकीन व मरजूइन, अवलिया मुस्तहलिकीन व मरजूइन। जब नफ्स मुतमैन होकर फना व बका से मुशर्रफ होकर अपने मबदे फेज़ तक पहुँच जाए, यानी जहाँ से उसको यानी गोया कि लाया गया है, जिसके फेज़ से उसको लाया गया है, वो उसका मुरब्बी भी है, वो तरबियत भी उसके ज़रिए से होता है, तो उस मुकाम तक पहुँचना होता है, तो उस वक़्त ऐसे शख्स सादिक पर लफ्ज़ विलायत का इतलाक़ सादिक आता है। वली दो हाल से खाली नहीं होता, तो आलम कुछ में इसका इस्तगराक को इस्तगलाक उरूज दायमी होगा या दावत खल के लिए रुजू होगा। अगर नफ्स रूह का इस्तगराक उरूज दायमी होगा और नजूल ना होगा तो अलिया मुस्तहलिकीन में से होगा, और अगर नफ्स नजूल करे और रूह उरूज में रहे तो ऐसा शख्स अलिया मरजूइन में से कहलाएगा। यानी गोया कि यूँ समझ लीजिए कि जिस वक़्त इंसान को नफ्स की वो तमाम चीज़ें दोबारा बावर कराए जाएँ, यानी गोया कि मैं आपको एक बात बताऊँ, ज़रा थोड़ा सा बारीक बात है, वो ये बात है कि इंसान मोहब्बत के जज्बे से भी नफ्स की मुखालफत करता है। क्या है मोहब्बत के जज्बे से भी उस वक़्त वो शुक्र की हालत में होता है, वो होश में नहीं होता, लेकिन आशिक होता है तो आशिक को तो माशूक जो कहता है तो वो करता है, ठीक है ना, तो उस वक़्त वो मुस्तहलिकीन के ज़ुमरे में है क्योंकि उसको इस दुनिया के साथ अटैचमेंट ही नहीं है, मतलब उसके ये चीज़ें भूल गया है, इन चीज़ों को भूल गया है, तो लिहाजा अब उस मतलब कौन सी चीज़ उसको खींचेगी, तो लिहाजा वो अमल तो करेगा लेकिन शुक्र की हालत में करेगा, वो नफ्स के जो तकाजे हैं वो उसको अपील नहीं करेंगे। समझ में आ गई ना बात, तो ऐसे अवलिया कौन से हैं, अवलिया मुस्तहलिकीन। और कुछ लोगों से अल्लाह काम लेता है दूसरे लोगों को उस लाइन पे लाने के लिए, जिनसे काम लाते हैं उनको दोबारा नफ्स में ले आते हैं, लेकिन उस वक़्त ही अल्लाह के बन के नफ्स वाले होते हैं, यानी अल्लाह के बन के नफ्स वाले होते हैं, यानी ये चूंकि अल्लाह के हो जाते हैं और फिर उनमें नफ्स की जो तमाम सलाहियतें वापस आ जाती हैं, उनके तमाम चीज़ें बहाल हो जाती हैं, उनका इल्म भी बहाल हो जाता है, उनके तकाजे भी बहाल हो जाते हैं, बस उनको नींद उस तरह आएगी, नींद से उठना उनके लिए ऐसा ही होगा जैसे बाकी लोग के लिए उठना हो, खाने का तकाजा होगा, पीने का तकाजा होगा, शादी का तकाजा होगा, मतलब बहुत सारी चीज़ें होंगी उनकी जो आम लोग होगी, तो अब चूंकि इनको ये चीज़ें होंगी तो इस वजह से इनको इन नफ्स के तकाजों का सारा पता होगा, और चूंकि उस पर उबूर पा चुके होंगे तो ये इस रास्ते पर चल के वापस आ चुके होंगे, लिहाजा जिनको ले जाना होगा उनको उसी रास्ते पर ले जाएंगे। जिस तरह से अगर उससे नफ्स की वो तमाम चीज़ें भूल जाएं तो फिर तो फरिश्तों की तरह है ना, तो जो फरिश्तों की तरह तो कैसे है लोग इंसान, अगर फरिश्ते पैगंबर हो सकते फिर फरिश्ते भेज जाते ना, तो फरिश्तों को तो नहीं भेजा जाता, इंसानों को भेजा जाता ना, तो वही जो इंसानी सिफात हैं वो जब उनके अंदर वापस लौट के आएँ तो फिर जो है ना मतलब है कि ये मरजूइन कहलाते हैं। ये बहुत बड़ी बात है, वो मरजूइन कहलाते हैं। तो मतलब ये है कि नफ्स के ऊपर सवार होकर आते हैं, नफ्स में उन पर सवार नहीं करते, नफ्स के ऊपर सवार होकर आते हैं, और चूंकि उनने नफ्स पे सवारी सीख ली होती है तो दूसरों को भी सिखा सकते हैं। हाँ जी, फिर इसके बाद फिर वो मतलब अल्लाह तआला से काम लेते हैं, ये तरीका। اب دیکھتے ہیں حضرت کیا فرماتے ہیں. اگر نفس اور روح کا استغراق عروج دائمی ہوگا اور نزول نہ ہوگا تو اولیاء مستحرکین میں سے ہو. اگر نفس نزول کر روح عروج میں رہے تو ایسے شخص اولیاء مرجوعین میں سے, یعنی اللہ کے ساتھ ان کا تعلق روح عروج میں, ہاں, اور نفس مطابقت کرتا ہے پایا. کیونکہ حدیث شریف میں جو الفاظ ہے وہ تو ہے کہ جس نے نفس کو قابو کیا, الفاظ یہ ہے نا, جس نے نفس کو قابو کیا, تو اس کا مطلب ہے کہ اگر وہ مرجوعین میں ہے تو نفس کو قابو کر کے آ رہا ہے, نفس کے اوپر سوار ہو کے آ رہا ہے. اب اس کے بعد اس کا کام ایک ہے, اور وہ کیا ہے, آخرت کے لیے کام کرنا. جس نے نفس کو قابو کیا اور آخرت کے لیے کام کیا وہ عقل مند ہے. اب ذرا تھوڑا سا ہوش کرے, ہوش کے ساتھ ہی عقل ہوتا ہے نا. تو آپ سے ہم نے کیا فرمایا, وہ عقل مند ہے. یہ اس میں ہوش ہے, ہاں, کیونکہ وہ جو ہے نا وہ نفس کو قابو کر چکا ہے اور اب آخرت کے لیے کام کر رہا ہے, تو عقل مند ہے. تو دوسری بات یہ ہے کہ جو لوگ اپنے نفس کو کھلا چھوڑ دیں اور جو کرنا چاہتے ہیں وہ کرنے دیں اور پھر محض تمنائیں کریں تو کیا ہے, یہ بے وقوف ہے. میں اب ذرا, اگر آپ کو اس نہیں سمجھتے تو میں آپ کو ایک اور طریقے سمجھاتا ہوں. کوئی میڈیکل کالج میں داخلہ لے لے, ہاں جی, اب یہ ایک لڑکا ہے جو میڈیکل کالج میں داخل لے کر اس کو خوب ہوش ہے کہ بھائی میں پاس تب ہوں گا جب میں وہ اسٹڈی کروں گا, اور مطلب یہ کہ امتحان میں اچھے نمبر لوں گا, اور مطلب یہ کہ اس کے لیے ٹائم ٹیبل بناتے ہیں, اس کے مطابق محنت کرتا ہے, تو اس کو کہتے ہیں لوگ کیا کہتے ہیں, یہ عقل مند اسٹوڈنٹ ہے. اور ایک آدمی وہاں کے مزوں مزوں میں لگ جاتا ہے, ادھر ادھر کبھی ادھر جاتے کبھی ادھر جاتے, نخرے کرتا ہے, کبھی یونین میں پتہ نہیں کس چیز میں ان میں لگ جاتا ہے, اور آخر میں فیل ہو کے سرٹیفکیٹ ہو جاتا ہے, تو اس کو لوگ کیا کہتے ہیں, بیوقوف ہے, بیوقوف ہے. تو بس اس طرح یہ ہے کہ ہم اس دنیا میں آئے, ہمارا یہ امتحان گاہ ہے, اس امتحان گاہ میں ہم نفس کے تقاضوں کو پورا کر کے مزے بھی کر سکتے ہیں, اختیار ہے, اللہ پاک نے اختیار دیا ہوا ہے. اور ڈیل دیتے ہیں, ڈیل یہ استدراج اس کو کہتے ہیں نا, ڈیل دیتے ہیں, مطلب یہ کہ اس میں اللہ پاک فوراً نہیں پکڑ دے, ہاں, وہ جو مطلب کرنا چاہتے ہیں تو کرنے دیتا ہے, لیکن پھر اس کا نتیجہ بھی آتا ہے, اور وہ نتیجہ یہ ہوتا ہے کہ بس پھر ناکام چلا جاتا ہے, اور یہ چیز دوبارہ تو ملتی نہیں ہے, تو یہ ناکام ہے. تو آپ صلی اللہ علیہ وسلم نے ان کے بارے میں فرمایا کہ جنہوں نے اپنے نفس کو کھلا چھوڑ دیا اور جو ان کو کرنا چاہیے تو وہ نہیں کیا, بلکہ جو نفس نے چاہا وہ کر لیا, تو نتیجہ کیا ہے, یہ بیوقوف ہے, مطلب محض تمناؤں پہ رہتے ہیں, نہیں جی اللہ بہت غفور رحیم, اللہ پاک معاف کرنے والا ہے. یہ شاعر لوگوں نے, اس میں ایک بیماری بہت زیادہ ہوتی ہے, یہ اس قسم کے شاعری کرتے ہیں, بس جی اللہ غفور رحیم ہے, اور آپ لوگوں نے پتہ نہیں کیا بنایا ہوا ہے, اللہ پاک کو ایسا بنایا ہوا ہے. بھائی ہم نے کیا بنایا, اللہ پاک تو خود جیسے ہے وہ, تو ہم تو اس کے ساتھ ہمارا تو سوچ بھی نہیں ہے کہ اللہ پاک کی کسی صفت کو تبدیل کر سکے, لیکن اللہ پاک نے خود اپنے اسماء بتائے ہیں, اپنے صفات خود بتائے ہیں کہ اللہ پاک غفور رحیم بھی ہے, اللہ غفار بھی ہے, اللہ جبار بھی ہے, اللہ قہار بھی ہے, اللہ تواب بھی ہے, ہاں جی, تو اللہ پاک کے کئی نام ہیں, تو ہر صفت کے ساتھ اس کی ایک حقیقت ہے, وہ موجود ہے. یا کریم, اولیاء مستحرکین کے استغراق کی دائمی کا یہ مفہوم نہیں کہ ان کا رابطہ اور تعلق مخلوق سے منقطع ہو جائے, بلکہ مطلب یہ کہ ان کا روح و نفس مشاہدہ محبوب میں مصروف رہتا ہے, ان کے حواس و جوار جو تفاصیل نفس ہے مخلوق کے ساتھ رہتے ہیں, جبکہ اولیاء مرجوعین کا نفس حصول اطمینان کے بعد نزول کر کے مخلوق سے ایک قسم کی مناسبت پیدا کر لیتے ہیں, اور روح بدستور عروج منازل طے کرتی رہتی ہے. حواس اور جوارح انسان کو تفاصیل نفس کہنے کی حکمت یہ ہے کہ نفس اور قلب صنوبری, یعنی آپ گوشت جو ہے اس کا, آپس میں گہرا تعلق رکھتے ہیں, کیونکہ یہ دونوں عالم خلق سے ہیں, اور قلب صنوبری حقیقت جامع قلب نوری کے ساتھ ظرفیت و مظروفیت کا تعلق رکھتا ہے. یہ اکثر جو میں کہتا ہوں نا کہ ایک اسپریچول ہرٹ ہے اور ایک جو گوشت کا ہرٹ ہے, گوشت کا دل ہے, تو گوشت کے دل کے اندر ہی وہ اسپریچول ہرٹ موجود ہے, تو وہ ظرف ہے اور یہ مظروف ہے, یہ ظرف ہے اور یہ مظروف ہے. تو یہ مطلب ہے کہ یعنی گویا کہ وہ اسپریچول ہے ہرٹ ادھر ہی ہے, بلکہ میرے خیال میں اس پر آپ حضرات نے تو سنا ہوگا, شاید حضرت نے جو بات کی ہے شاہ اللہ رحمۃ اللہ علیہ اور دوسرے حضرات نے, کہ روح کی شیپ جو ہوتا ہے وہ اسی جسم کی طرح ہوتا ہے لیکن نورانی ہوتا ہے, ہاں جی, मतलब जैसे मतलब जिस्म है इसी तरह मतलब उसका भी शेप शेप होता है, यानी आंखों की जगह आंखें और दिल की जगह दिल और तमाम चीज़ें बिल्कुल इस तरह होती हैं। लेकिन यह है कि वो रूहानिया आयोला जिसको मतलब वो जो है नूरानी होता है, और ये जो है ना वो सैयद सुलेमान नदवी रहमतुल्लाह अलैह का वाक़ है ना कि वो गए थे मुजल्लब सानी रहमतुल्लाह अलैह के मज़ार पर अपने दोस्तों के साथ, तो दोस्तों ने फातिहा पढ़ लिया और उधरी मुराकब हो गए, और ये हज़रत ने बिल्कुल वही आम मुसलमानों की तरह बस फातिहा पढ़ के एक तरफ बैठ गए, मुराकब वगैरह तो नहीं किया, बस एक तरफ जाके बैठ गए। तो कहते हज़रत फिर ख़ुद बताने लगे कि मैंने देखा कब्र से एक नूरानी वजूद बाहर आया और मेरे पास आकर कहता है कि क्या तूने मेरे मकतूबात पढ़ी है। हाँ जी, तो मैंने कहा हाँ पढ़ी है। तो क्या समझ आ गई? तो कहते बस इस पर मेरे ऊपर इतना रो पड़ गया कि मैं बेहोश हो गया। अब साथी फौरन वर्ष करके आ गए, कोई इसका तली दबा रहे, कोई क्या पानी फेंक रहे। जब होश में आ गए तो उनसे पूछा क्या हुआ था, उन्हें वाक्य बताया कि तो वो हम उधर मरा के बैठे हजरत आपके पास आ गए थे। ना थी ना सलाहियत थी ना, सलाहियत थी ना, बस ये तो बात है ना। वो जार में जाने मिला तो अल्लाह पाक का इंतज़ाम तो अपना होता है ना, तो सलाहियत थी ना, तो लोग कह रहे कि हम तो मराके पे मशगूल थे और हजरत आपके पास आ गए। तो ये बात है कि मतलब उनको भी वही नज़र आया ना कि बिल्कुल एक नूरानी मतलब जिस्म कब्र से बाहर आया और मेरे पास आकर मुझसे पूछा कि क्या तूने मेरी मुक्तबात पढ़ी। हाँ जी, अच्छा। और कल्ब नूरी रूह के साथ खास मुनासिबत का हामिल है क्योंकि दोनों आलम अमर के लतीफ़े हैं। ठीक है, कल्ब नूरी जो इसके अंदर है, अच्छा, क्योंकि दोनों आलम मबदा फ़याज़ ज़ात हक़ से तमाम फ़ुज़ूल बरकात अव्वलन रूह पर वारिद होते, इसके बाद रूह से कल्ब नूरी पर। ये मेरे ख्याल में वही बात है शबुल्ला रहमत ने जो की है कि तीन लताइफ़ है जो कि हर इंसान को यानी मतलब वो करने पड़ते हैं, यानी नूरानी करने पड़ते हैं, इसकी इसलाह करनी पड़ती है, कल्ब नफ्स और जनाब अकल। जिस वक्त ये तीनों हो जाते हैं मतलब यानी इस्लाम उनकी हो जाती है, बस इतना काम इंसान का है, ये उनका अपने ज़िम्मेदारी है, इसको कहते हैं सैर अल्लाह। जब ये सैर अल्लाह मुकम्मल हो जाता है फिर उसके बाद दो लताइफ खुद अल्लाह की तरफ से उनको मिल जाते हैं, एक लतीफ़ा है रूह है और एक लतीफ़ा है सिर है। तो लतीफ़ा रूह के ज़रिए से कल्ब का ताल्लुक मलाइका के साथ हो जाता है, वो लतीफ़ सिर के जरिए से अकल का ताल्लुक जो है ना मलाइका के साथ हो जाता है। तो उस वजह से जो मलाइका में जो कुछ हो रहा होता है वो उसके कल्ब पर वारिद हो रहा होता है, राबिता हो जाता है ना, उसके कल्ब पर वारिद हो रहा होता है, तो उनको फिर कुछ ऐसी चीज़ें मुनकशिफ होने लगती हैं जो आम लोगों को नहीं होती। हाँ जी, और दूसरी तरफ सिर के ज़रिए से इनका जो यानी सोचने समझने का ज़रिया जो होता है वो आम अकल नहीं करता बल्कि वो ईमानी अकल करता है, यानी ईमान के ज़रिए से जो नूर आया है कल्ब, क्यों कल्ब में ईमान होता है ना, तो कल्ब का ईमानी नूर अकल के ऊपर जब पड़ गया तो मतलब वो जैन मुनव्वर हो गया, उसकी वजह से उसका ताल्लुक बन जाता है यानी उसके साथ मलाइका के साथ। अब मलाइका के जरिए से उसी ईमानी नूर के ज़रिए से राबिता, तो हमारी ईमानी जो है उसके मुताबिक वो फैसले करने लगता है। इसलिए फरमाते कि मोमिन के फिरासत से डरो वो अल्लाह के नूर से देखता है। हाँ जी, मोमिन के फिरासत से डरो कि वो अल्लाह के नूर से देखता है। तो मतलब गोया कि दो लतीफ़े, तो यहाँ पर भी उन्होंने फरमाया कि कल्ब नूरी रूह के साथ खास मुनासिबत का हामिल है क्योंकि दोनों आलम अमर के लतीफ़े हैं, मबदा फयाज़ात हक़ से तमाम फ़ुज़ूल बरकात अवलन रूह पर वारिद होते हैं यानी मलाइका से, उसके बाद रूह से कल्ब नूरी पर और कल्ब नूरी से कल्ब सनूरी पर और वहाँ से नफ्स पर फिर बवास्ते नफ्स हवास व जवारे तक पहुँचते हैं, आँख कान जुबान दिमाग, हाँ मतलब सब तक मतलब जनाब वो फिर इंस्ट्रक्शंस पहुंच जाती है। जैसे दिमाग सोचता है تو انسٹرکشن اعصاب کے ذریعے سے پورے جسم تک پہنچ جاتی ہے، جس جس کو جو جو کرنا ہوتا ہے اس کے مطابق جو ہے نا اس کو سگنل مل جاتا ہے، اس کے مطابق وہ کر جاتے ہیں. اس طریقے سے یہ جو مطلب ہوتا ہے یعنی قلب نوری جو ہوتا ہے اس کو جو ڈائریکشن ہوتا ہے قلب سنوبری پر، اس قلب سنوبری سے پھر مطلب جو ہے نا وہ نفس پر، اور نفس کی جتنے بھی سامان مطلب وہ انسٹرومنٹس ہیں وہ سارے کے سارے اس سے مطلب ایکٹیو ہو جاتے ہیں اور اس کے مطابق یعنی آنکھ جو ہے پھر وہ آنکھ عام آنکھ آدمی کی آنکھ نہیں ہوتی، وہ آنکھ جو ہے وہ اللہ کی طرف سے مامور ہوتی ہے. وہ جو کان ہے اس کا وہ عام کان نہیں ہوتا بلکہ وہ اللہ کی طرف سے مامور کان ہوتا ہے. جو زبان ہے وہ زبان عام زبان نہیں ہوتی بلکہ وہ زبان اللہ کی طرف سے مامور زبان ہوتی ہے. اس کو مختلف بزرگوں نے اپنے اپنے الفاظ میں بیان کیا ہے. جیسے مولانا روم رحمۃ اللہ نے فرمایا کہ گفتے و گفتے اللہ بہت گرچہ سلکوں میں عبداللہ بہت، یعنی اس کا کہنا اللہ کا کہنا ہوتا ہے اگرچہ وہ عبداللہ یعنی اللہ کے بندے کی زبان سے مطلب بات آ رہی ہوتی ہے، لیکن وہ اصل میں اللہ کی طرف بات آ رہی، اللہ کی طرف سے بات آ رہی ہوتی ہے. یہ بات ہے. اس طرح اس کی نظر جو آ رہا ہے وہ بھی اللہ کو نظر آ رہا ہے تو اس کے سامنے ہو رہا ہے. ہاں جی، اس کو جو سنائی دے رہا ہے وہ اصل میں اللہ پاک کی جو، اور بلکہ میں کہتا ہوں کہ اس کی تشریح کے لیے زبردست چیز جو ہے وہ حدیث قدسی ہے. اس حدیث قدسی کے مطابق جیسے فرماتے ہیں اللہ پاک کہ جو بندہ نوافل کے ذریعے سے مجھ تک پہنچنے کی کوشش کرتا ہے پھر میں اس کا آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے، میں اس کا ہاتھ بن جاتا ہوں جس سے وہ پکڑتے ہیں، میں اس کا پیر بن جس سے وہ چلتا ہے. یعنی گویا کہ اس کے تمام حواس جو ہوتے ہیں وہ اللہ پاک کے لیے استعمال ہو رہے ہوتے ہیں. یعنی کر وہ رہا ہوتا ہے بظاہر آدمی کر رہا ہوتا ہے. ایک دفعہ ایسا ہوا، میرے ایک ساتھی تھے، اللہ تعالیٰ اس کو سلامت رکھے، دوست ہے میرا کراچی میں آج کل، بہت ذہین آدمی ہے. یہ ذہین لوگ بھی ابتلاء میں ہوتے ہیں، مطلب مسائل کا شکار ہوتے رہتے ہیں بعض دفعہ اپنے ذہن کی وجہ سے. تو وہاں پر حزب اللہ نامی ایک گروپ ہے وہ جو ہے نا کراچی میں، جو بہت متشدد قسم کے لوگ ہیں اور ہر ایک پر شرک کا فتویٰ لگانا سب سے زیادہ ضروری سمجھتے ہیں. ان کے نزدیک شیخ عبد القادر جیلانی رحمۃ اللہ بھی مشرک ہے، امام محمد بن حنبل رحمۃ اللہ علیہ بھی مشرک ہے. یہ بعد میں جو ہمارے اکابر جو شاہستان بھی رحمۃ اللہ، یہ تو ظاہر ہے ان کے نزدیک تو ہے ہی، آج جب اتنے بڑے بڑے لوگ مشرک ہیں وہ کسی کے پیچھے نماز بھی نہیں پڑھتے. ہاں جی، تو خیر بہرحال یہ ہے کہ وہ ان کے شکار ہو گئے. تو خیر مجھے جب ایک دن اس طرح پتہ چلا کہ اس کی زبان سے کچھ، میں نے حضرت تھانوی رحمۃ اللہ کے بارے میں کوئی گستاخانہ فکر سنا، میرے کان کڑے ہو گئے. میں نے کہا یہ کیا کہا آپ نے؟ کہتے آپ کو تکلیف ہو گئی. میں نے کہا کہ میں خوش ہو جاؤں اس پر، یہ کیا کہا آپ نے؟ کہتے وہ میرے دل میں جو کچھ ہے وہ تو اگر آپ کو پتہ چلے تو آپ تو مر جائیں گے. میں نے کہا یا اللہ، پتہ نہیں کہاں بات پہنچ گئی ہے کہ اس کے دل میں کیا ہے. خیر مجھے خطرہ تو ہو گیا، تو پھر آہستہ آہستہ کلیدنے سے پتہ چل گیا کہ یہ کیا ہے. جتنے مجھے سمجھانے کا انداز سمجھ میں آتا تھا تو کیا، لیکن سمجھ اس کو نہیں آئی. اس کا مطلب میرے رینج سے باہر تھا. میں نے کہا اب اس کو حضرت کے پاس لے جاتے. اس کو میں نے کہا آپ تو محقق آدمی ہیں نا؟ کہتے ہیں ہاں. میں نے کہا محقق آدمی تو تحقیق کے لیے سفر بھی کرتے ہیں؟ کہتے ہیں ہاں بالکل کرتے ہیں. تو میں نے کہا آپ ایک سفر کر سکتے ہیں؟ کہتے ہیں کہاں کے لیے؟ میں نے کہا پشاور کے لیے. ہاں ٹھیک ہے، کر سکتا ہوں، لیکن مغرب کے فوراً بعد روانہ ہوگا اور ہونا ہوگا واپس. میں نے کہا ٹھیک ہے، مان لیتے. روانہ ہو گئے جی. اس دن خدا کی شان ہماری گاڑی کچھ لیٹ ہو گئی بس میں جا رہے، تو ہم عصر کی نماز وہ پڑھ چکے تھے حضرت کہ اس کے بعد پہنچے. حالانکہ میرا ارادہ تھا کہ پہلے پہنچیں گے تو حضرت اس کے ساتھ تعارف کرائیں گے تو کچھ بات سمجھا دیں گے. وہ چانس ہم مس کر گئے. اب بات تو نہیں ہو سکتی تھی، حضرت کا بیان شروع ہو گیا تھا. ہاں بیان تو ہم روک نہیں سکتے تھے، اور میرے خیال تک بیان اگر جلدی مکمل ہو گیا پھر کچھ بات کر لوں گا. بیان مغرب کی نماز تک پہنچ گیا، اذان ہو گئی. میں نے کہا افسوس، قسمت بس، کیا کریں، اسے کوئی تبدیل نہیں کر سکتے. خیر نماز جب ہم نے پڑھ لی تو مجھے کہتے ہیں چلتے ہیں. میں نے کہا بالکل چلتے ہیں، ظاہر وعدہ جو تھا، لیکن دل بارہ بڑا بھاری تھا. باہر آئے تو ابھی جوتے ہی پہن رہے تھے. مجھے کہتے ہیں یار آپ نے تو مولانا صاحب کا صحیح تعارف نہیں کیا تھا. میں نے کہا کیا ہے؟ کہتے وہ تو بہت بڑے آدمی. میں نے کہا شاید مجھے چیڑ رہے ہیں، کیونکہ جو شیخ عبد القادر جیلانی سے کچھ نہیں سمجھتے ہو تو پھر وہ آج. میں نے کہا شاید مجھے چیڑ. میں نے کہا دیکھو ان باتوں میں چیڑ ویڑ نہیں ہوتی. کہتے نہیں نہیں چیڑ نہیں رہا، بالکل صحیح بات کرتا ہوں، بہت بڑا آدمی. मैंने कहा अच्छा फिर बताओ, क्योंकि हमारे लिए तो मामूल की मजलिस थी, आपके लिए कौन सी खास बात थी जिससे आपको ये फील हो गया? कहते हुए जाओ। कहते हजरत बात कर रहे थे, उस में से किसी बात पर मुझे इश्काल हो गया, इश्काल ही तो रहते इश्काल हो गया, तो हजरत ने उसका जवाब दिया। कहते मुमकिन था, ऐसा मुमकिन होता है। फिर उस जवाब पर मुझे इश्काल हो गया, उसका भी हजरत ने जवाब दिया, ये मुश्किल बात थी। फिर उस जवाब पर फिर मुझे इश्काल हो गया, हजरत ने उसका भी जवाब दिया। कहते यहां मैं बेबस हो गया कि ये क्या बात है, ये तो बिल्कुल फेस टू फेस बात करने वाली बात है कि मैं सवाल कर रहा हूँ वो जवाब दे रहे, ये क्या बात है। मैंने कहा लोहा गर्म है, इसको चोट लगाई जा सकती। मैंने कहा यार मैं तो आपको बड़ा जहीन समझता, आप तो बड़े बुद्धू निकले। क्या मतलब? मैंने कहा मतलब ये कि तुम्हारा ईमान है कि तो जो तुम्हारे दिमाग में है या किसी के दिमाग में अल्लाह को उसका पता है। यार कमाल है यार, क्यों ईमान नहीं होगा, ये तो हमारा ईमान है। मैंने कहा फिर ये भी है कि अल्लाह ताला किसी के ज़ुबान पर जो कुछ लाना चाहते हैं ला सकते हैं, चाहे उसको पता भी ना हो कि मैं क्यों कर रहा हूँ। कहते हाँ बिल्कुल हो सकता है। मैंने कहा खुदा के बंदे तेरे दिमाग को अल्लाह ने पढ़ा, अल्लाह ताला ने जो इसमें था उसका जवाब मौलाना की ज़ुबान पर डाल दिया। मुमकिन है कि मौलाना को पता भी ना हो कि मैं इसका जवाब दे रहा हूँ, उनके लिए काम बात हो, उनके लिए काम बात हो, लेकिन आपके लिए काम हो गया, आपका तो काम हो गया ना। कहते फिर हो सकता है। मैंने कहा यहाँ आप लोग हम लोगों में फ़र्क है, आप लोग वली के करामत को वली का फ़ैल समझते हैं तभी कंफ्यूज होते हैं, हम वली के करामत को वली का फ़ैल नहीं समझते, उसको अल्लाह का फ़ैल समझते हैं। तो जो अल्लाह का फ़ैल उसको मानते हैं उनको क्या परेशानी हो सकती है, अल्लाह तो सब कुछ कर सकता है। इन्नल्लाह अला कुल्लि शैइन क़दीर, अल्लाह ताला जो कुछ करना चाहे कर सकता है, उसमें क्या मसला है। आज बस अल्हम्दुलिल्लाह बदल गया, ठीक ठाक हो गया, अल्हम्दुलिल्लाह सारा गंद निकल गया। ये है बुजुर्गों की बरकत। ये हम कर सकते थे, ये हम नहीं कर सकते थे, अल्लाह पाक ने करवा दिया। किस किस जरिए करवा दिया? जो अल्लाह कहते उनके जरिए करवा दिया। तो ये असल बात है कि हम लोगों का काम क्या है, ऐसे लोगों के पास बैठना, ऐसे लोगों के पास, उसमें बाज़ दफ़ा बताने की भी जरूरत नहीं पड़ती, बताने की भी ज़रूरत नहीं पड़ती। बाज़ दफ़ा सबके हर वक्त नहीं, क्योंकि ये असबाब वाला सिलसिला हर जगह चलता है, असबाब को बिल्कुल खारिज नहीं करना चाहिए। हाँ जी, लेकिन लेकिन अल्लाह पाक हर चीज़ पर कादर है। बाज़ दफ़ा यानी मतलब ये कि यानी आपने बात की नहीं होती और वो अल्लाह ताला उनके ज़बान से वो बात निकलवा देते हैं और आपका काम बन जाता है। एन मुमकिन है कि उनको पता भी ना हो। यानी आप देखें, ये मैं इस वक्त बयान कर रहा हूँ ना, इस वक्त मैं बयान कर रहा हूँ, आप हमारे सामने बैठे हैं। चलो मैं फेस रीडिंग करके कर से कह सकता हूँ कि उसका ये ख्याल है, तो मैं उसको जवाब दे दूँ तो समझते हैं भाई ये तो फेस रीडिंग वाली बात है। लेकिन जो दूर से सुन रहे हैं, जो इंग्लैंड में सुन रहे हैं, जो अमरीका में सुन रहे हैं, जो कराची में सुन रहे हैं, जो सऊदी अरब में सुन रहे हैं, उनका तो फेस रीडिंग मैं नहीं कर सकता ना। उनकी तरफ से बात आ जाती है, जी आप हमारे जहन में ये सवाल आ गया और आपने उसका अपने बयान में ये कह दिया, अब मुझे बताओ क्या मैं ये कर सकता हूँ? ये काम तो कम से कम मैं नहीं कर सकता ना, मतलब साइंटिफिकली। वैसे और बातें, मैंने कहा साइंटिफिकली स्पीकिंग कोई भी नहीं कह सकता कि ये काम कोई कर सकता है। तो ये अल्लाह पाक का होता है। असल में जो यानी काम करने वाला है बुनियादी, वो है अल्लाह पाक। हर चीज़ के पीछे अल्लाह पाक का इरादा है। मेरा इरादा उस वक़्त तक नहीं मतलब पूरा हो सकता जब तक अल्लाह का इरादा उसके पूरा करने का ना हो। हाँ, अल्लाह का इरादा पूरा करने का हो फिर वो पूरा हो जाएगा। मैं समझूं कि मैंने पूरा किया, नहीं नहीं नहीं, वो मेरे गलत फहमी होगी। वरना ये बात है कि अगर अल्लाह पूरा ना करे, आप यकीन जानिए करना तो दूर की बात है, याद रखना मुश्किल होता है करना। तो मतलब मैं बात कर रहा हूँ, अचानक मुझे ज़बान से बात भूल जाता हूँ। अब मैं सोचता हूँ मैंने क्या बात करनी थी, अच्छा खासा टेंशन डेवलप हो जाता है, मैं क्या बात कर रहा था वो याद नहीं आ रहा होता। बस अल्लाह वो चक लेते हैं, बस फिर उसके बाद ढूंढते रहो, आदमी क्या कर सकता है। तो हम फिर कहते हैं भाई इसी में खैर था, अल्लाह पाक का इरादा यही था कि ये चीज़ सामने ना आए। तो जब ना आए तो बस जब अल्लाह का इरादा है। वो हज़रत बहलुल दाना रहमतुल्लाह अलैह, उनको बहलुल दीवाना भी कहते थे। तो बहलुल दाना रहमतुल्लाह अलैह एक दफ़ा बैठे हुए थे हारून रशीद को, मतलब वो मुमलिकत तो वो दोनों मुआसर थे, तो अनुशीद जा रहे थे तो उनको देखा बड़े मूड में बैठे हुए। क्या वो बहलूल किस हाल में हो? कहते उस आदमी का क्या पूछना जिसकी मर्जी के मुताबिक सारे काम हो रहे हो। तो ये अनुशीद आलिम भी थे, मतलब ये ऐसे लोग नहीं होते थे। ये मंसूर जो होते ये ममालिक रमा साहब के दर्जे का आलिम थे, लेकिन वो बादशाह बन गए और ममालिक रमा फकीर बन गए। हाँ जी, तो खैर बहरहाल ये कि आलम तो थे। तो उसने कहा खुदाई का दावा कब से शुरू किया है? उसने कहा खुदाई का दावा तो किसी ने नहीं किया। नहीं कहा तू जो कहता है कि हर सब कुछ मेरे मर्जी के मुताबिक हो रहा है, तो ये तो सिर्फ खुदाई की मर्ज़ी के मुताबिक हो सकता है, किसी और बंदे के मुताबिक? उन्होंने कहा जिस आदमी ने अपनी मर्जी अल्लाह की मर्ज़ी में फना की हो तो सब कुछ उसकी मर्ज़ी के मुताबिक हो रहा है नहीं हो रहा? हाँ कहते बिल्कुल ठीक है। तो बस यही बात है कि जो लोग अल्लाह ताला की मर्जी में अपनी मर्जी को फना कर दें तो फिर उनको कोई टेंशन नहीं होती। तो मुझे यहाँ पर हिंदुस्तान में एक बुजुर्ग थे ना शाहदौला रहमतुल्लाह अलैह, शाहदौला, तो दरिया ने अपना रुख उनकी तरफ, उनके गांव की तरफ तब्दील करना शुरू कर लिया। होते हैं ना दरिया रुख तब्दील करता है, लोगों को बड़ी फिक्र हो गई हमारा गाँव तो डूब जाएगा। तो उन्होंने हज़रत से कहे हज़रत दुआ करें ये मसला है। अच्छा भाई वो ले आओ कुदाल वगैरह ले आओ, बेलचा भी ले आओ। वो कहते शायद हज़रत कोई टोटका करना चाहते हैं। वो ले आए जी, अब लोग जी पूरे जुलूस जा रहे हैं जी हज़रत के साथ, कोई कुछ करतब दिखाएंगे। वहाँ जाकर जो है ना वो कुदाल खुद ले ली और उसको अपने गाँव की तरफ उसके लिए रास्ता बनाने लगे उस दरिया के लिए। हज़रत क्या कर रहे हो? दरिया के लिए रास्ता बना रहा। उन्होंने कहा अपने गाँव की तरफ? कहते अगर अल्लाह पाक मेरे गाँव को गर्क करना चाहते बिल्कुल तो गर्क होना चाहिए, जिधर मौला उधर शादौला, जिधर मौला उधर शादौला। हाँ जी, तो मतलब ये है कि ये तफवीज़ वाले जो बुजुर्ग होते हैं वो फिर अपनी राय नहीं चलाते। वो कहते जब अल्लाह की मर्ज़ी ये है तो फिर दरमियान में कोई और बात नहीं। तो बहरहाल यहाँ पर इस किस्म की बात होती है। अल्लाह अकबर, ये तो बड़ी तफसील के साथ ये बात हो चुकी है। और कल नूर से कल भी सुनू प्रवास नफ्स पर वास्ते नफ्स हवास और जवार तक पहुँचते, और चूँकि हवास जवार का खुलासे नफ्स में मौजूद है इसलिए इनको तफासिल नफ्स कहते हैं। इदराक हवास के मसले में उलमाए माकूल के अख्तिलाफ़ है। उलमाए माकूल मंतिक वाले लोग जो हैं पास के नज़दीक हवास मुद्रिक के नफ्स हैं, और बास के नज़दीक हवास सिर्फ आलय इदराक के नफ्स हैं। हज़रत मुद्रिक के नफ्स किसको कहते हैं? आले इदराक के नफ्स नहीं है। मुद्रिक वही चीज़ जो इदराक कर रहा हो ना, यही चीज़ है ना। तो आला क्या करता है? आले इदराक के नफ्स का काम यही है ना। तो ये लफ्ज़ी इख्तलाफ हो गया, मतलब ये तो बाज़ाहिर इख्तलाफ लेकिन सिर्फ इख्तलाफ लफ्ज़ी है ना। नहीं लेकिन वो भी आला बन जाएगा ना, वो बन जाएगा आला। मतलब जो भी इदराक कर रहा है तो मतलब है कि वो यूँ कह सकते हैं वो इदराक काल है। खैर बहरहाल मैंने कहा वही इख्तलाफ लफ्जी बन गया। हाँ हाँ बिल्कुल। और बास के नज़दीक हवास सिर्फ आले इदराक के नफ्स है। हज़रत इमाम रब्बानी रहमतुल्लाह के फरमान और शायद से मालूम कि आपके नज़दीक हवास मुद्रिक के नफ्स है। बहरहाल यानी उसमें मतलब यह कि हवास जो है मुद्रिक के नफ्स से मरद, ये नफ्स जो चाहता है वो हवास उसको ले लेते हैं, यही बात है ना। तो नफ्स जो चाहते हैं हवास उसको ले लेते हैं, और हवास जो कर रहे थे नफ्स की वजह से कर रहे होते हैं। तो बात तो तकरीबन एक ही होती है, इधर से शुरू कर लो इधर से शुरू कर लो, चीज़ तो एक ही होगी। मतलब बात तो खैर बहरहाल बारिकात में हम नहीं जाते, इतनी बात काफ़ी है। तो इस तरीके से माशाल्लाह ये नफ्स और रूह उनकी बात जो है वो चली। अल्लाह जल्ला शानहु हमारे नफ्सों की मुकम्मल इस्लाह फरमाए और हमारे नफूस को नफूस मुतमैना बना दे, उकूल को उकूल फ़हीमा बना दे और कुलूब को कुलूब सलीमा बना दे। वाहिर दावाना हमदार बना दे। La ilaha illallah, 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 la ilaha illallah. जैसे अभी थोड़ी देर पहले बात हुई है कि इलाह یعنی بعض دفعہ نفس کو لوگ اپنا الہ بنا لیتے ہیں عملی طور پر ویسے تو مانتے تو نہیں ہیں ایمان تو ان کو ہوتا ہے لیکن بات نفس کی مانتے ہیں تو اس کلمہ میں اس بات کا بھی توڑ ہے لا الہ الا اللہ یعنی کوئی بھی مطلب ہستی ایسی نہیں ہے کہ مطلب اس کی مطلب بات مان لی جائے اللہ کے مقابلے میں اللہ کی بات ماننی ہے ٹھیک ہے نا اصل بات اللہ کی ماننی ہے تو یہاں پر لا الہ الا اللہ میں ہم یہ تصور کر سکتے ہیں لا الہ الا ہو 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 لا إله إلا هو 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 لا إله إلا هو
لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو اللهم صل على سيدنا مولانا محمد وبارك وسلم حق 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 الله أكبر الله أكبر الله أكبر الله أكبر أشهد أن لا إله إلا الله أشهد أن لا إله إلا الله أشهد أن محمد رسول الله أشهد أن محمد رسول الله لا إله إلا الله اللهم صل على سيدنا مولانا محمد وبارك وسلم اللهم رب هذه الدعوة التامة الصلاة القائمة يا محمد وسيدة الخلق حق 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 اللهم صل على سيدنا الله 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 اللہ 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 صلی اللہ سیدنا
یا کریم. نحمدو کہ خیر معمول وقت مسئولی علامہ نازات المطلبین قربانین بنا صلات رسول وصل اللہ علیہ مختلف الدبور والقبول وانشانت الفرم رسول ثم نصر و بناسن کل من نصر و بناسن قبول. اللہم حسن فرجی ویسر لی امری. اللہم نسرک تمام الوضوع و تمام الصلاة و تمام رضوانک و تمام مغفرت. اللہم اعتنی کتاب بیمین. اللہم غشین برحمتک و جنبنی عذابک. اللهم ثبت قدمي وتزل في اقدام. اللهم اجعلنا مفلحين. اللهم افتح اقفال قلوبنا بذكرك واتمم علينا بنعمتك واصبر علينا من فضلك واجعلنا من عبادك الصالحين. اللهم اهدني افضل ما تؤتي عبادك الصالحين. اللهم اهدني مسلما مثل مسلما. اللهم عذب الكفره والك في قلوبهم الرعب وخالف بين كلمتهم وانزل عليهم رزقك وعذابك. اللهم عذب الكفره اهل الكتاب والمشركين الذين يشهدون اياتك ويكذبون رسلك ويصدون عن سبيلك ويتعدون حدودك ويدعون معك الها اخر لا اله الا انت تبارك وتعالى عما يقول الظالمون علوا كبيرا. اللهم اغفر لنا وللمؤمنين والمؤمنات والمسلمين والمسلمات واسلم ذات ذات بينهم والف بين قلوبهم واجعل في قلوبهم الايمان والحكمه وثبتهم على مله الرسول فوزي من يشكون المتكلمين انت عليهم وايوه بيدك الذي اتم عليه وانصرهم على عدوك وعدوهم الى الحق سبحانك لا اله غيرك اغفر لي ذنبي واسلم املي انك تغفر الذنوب لمن تشاء وانت الغفور الرحيم. يا غفر اغفر لي يا تواب تب علي يا رحمن ارحمني يا عفو فاني يا رب ربي يا رب اوزيني اشكر نعمتك التي انعمت علي وتولني حسن عبادك يا رب اسالك من خير كل يا رب افتح لي بخير واختم لي بخير وكن السيئات من تلك السيئات يوم الدين فقد نمت وذلك الفوز العظيم. اللهم لك الحمد كله ولك الشكر كله ولك الملك كله ولك الخلق كله بيدك الخير كله واليك يرجع الامر كله اسالك الخير كله واعوذ بك من الشر كله. بسم الله الذي لا اله غيره. اللهم اعزم عني الهم والحزن. اللهم بحمدك انصرفت وبذنبي اعترفت. اللهم إلهي وإله إبراهيم وإسحاق ويعقوب وإله جبرائيل وميكائيل وإسرافيل أسألك أن تستجيب دعوتي فأنا مستر وتحسمني في ديني فإني مبتلى وتنالي برحمتك فإني مذنب وتنفي عني الفقر فإني متمسكن. اللهم إني أسألك بحق السائلين عليك فإن للسائل عليك حقا. أيما عبد أمة من أهل البر والبحر تقبلت دعوتهم واستجبت دعاءهم وتشركنا في سؤال ما يدعونك فيه وان تشركهم في سؤال ما ندعوك فيه وان تعافينا واياهم ان تقبل منهم ومنهم وان تجاوز عنا وهم فاننا امنا بما انزلت واتبعنا الرسول فاكتبنا مع الشاهدين. اللهم ات محمد بالوسيله والفجر في المستفين محبته وفي العالين درجته وفي المقربين ذكره. اللهم اهدني من عدلك واغفر لي من فضلك واسبي لي من رحمتك وانزل علي من بركاتك. اللهم اغفر لي وارحمني وتب علي انك التواب الرحيم. اللهم اني اسالك التوفيق على الهدى وعمل اهل اليقين ومناصاه اهل التوبه وازم اهل الصبر وجد اهل الخشيه وطلب اهل الرغبه وتعبد الورع وعرفان اهل العلم حتى القاك. اللهم اني اسالك مخافه تهجرني انا معصي حتى عمل التوبه بتاعتك عمل استيك برضاك وحتى اناسك بالتوبه خوفا منك وحتى اهلس لك نسيت حياء منك وحتى اتوكل عليك في الامور كلها واستغفر بك سبحان خالق النور. اللهم لا تهلكنا فجاء ولا تاخذنا بغته ولا تخفنا ولا وسيط. اللهم انس واشهد في قبري. اللهم ارحمني بالقران العظيم واجعل الامام نورا وهدى ورحمه. اللهم ذكرني منه ما نسيت وعلمني منه ما جهلت وارزقني تلاوته وانا الليل وانا النهار واجعل حجتي يا رب العالمين. اللهم انا عبدك وامن امرك وامن امرك ناصر بيدك اتقلب في قبضتك واصدق بلقائك واؤمن بوعدك امرتني فعصيت ونهيتني فاديت هذا مكان العائز بك من النار لا اله الا انت سبحانك الذي ظلمت نفسي فاغفر لي انه لا يغفر الذنوب الا انت. اللهم لك الحمد ولك المشتكى وبك المستغاث وانت المستعان ولا حول ولا قوه الا بالله. اللهم اني اعوذ برزاك من سخطك وبمعافاتك من عقوبتك واعوذ بك لا احصي ثناء عليك انت كما اثنيت على نفسي. اللهم اني اعوذك من نازل او نزل او نذل او ينزل ما يظلم علينا او نجهل ويجرى علينا او اذل وضل اعوذ بك بنور وجهك الكريم الذي اضاءت له السماوات واشرقت له الظلمات وسلوها لي امر الدنيا والاخره ان تحل الي غضبك وتنزل الي سخطك ولك الأتباع حتى ترضى ولا حول ولا قوة إلا بك. اللهم باركتك وبارك الوليد. اللهم إني أعوذ بك من شر عمين السيل والبعير السهول وتقبل هذه الدعوات فيك محمد أشرف علي وعبد الواسع محمد المصطفى ومحمد علي ومحمد شفيع وعبد الماجد محمد الأن مولانا محمد أشرف سليماني مولانا محمد زكريا وسلطان محمد إقبال مدني وسيد الإنشاء وسيد تنظيم الحق وسيد تنظيم الحق رحمة الله عليهم وجميل المتاركين وفي كبائم ومهاتم وجميل المنور والمنات، وصلى الله تعالى على سيد الكائنات وأكرم المخلوقات صلاة تسبق الآيات. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك التواب الرحيم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين، والحمد لله.